मैले यहाँनिर एउटा छोटो अहिले भर्खर तपाईँलाई भन्नै गर्दोभन्दा अगाडि मेरो समाजमा यो कुरा आएर यो आजको वचनभन्दा फरक लेखेको छु। एसियन कल्चरमा म धेरै सिङ्गापुर मलेसिया बसेको हुनाले चाइनिजहरूको घरमा चाहिँ एकदम त्यो टाइलहरू हुन्छ क्या, टिलिक्क पारेको हुन्छ, टाइल जस्तो हाम्रो चर्चमा लाग्छ नि, सबै चाइनिजको घरमा टाइल हुन्छ भित्र। यस्तो गर्दाखेरि धुलो आउँदैन, पुरा सफा हुन्छ, तर जुत्ता चाहिँ ढोका बाहिरै खोल्नुपर्छ, जुत्ता लाएर कोही भित्र जाँदैन, त्यो कल्चर। अनि यहाँ अमेरिकामा पनि चाइनिजहरूको घरमा होइन, अनि हामी नेपालीहरूको घरमा पनि प्राय जुत्ता बाहिर खोल्ने चलन हुन्छ, तर अब अमेरिकनहरूको चाहिँ जुत्ता खोल्नु पर्दैन, जुत्तै लाएर दिनभरि बेडरुमसम्म जान्छ, तिनीहरूको बानी त्यस्तो छ। एनिवे, यो जुत्ता खोल्ने सन्दर्भको कुरा गर्दै गर्दा, जब हामी येसुसँग विश्वास गर्ने कुरा गर्छौँ, येसुले यस्तो कुरा भन्नुभएको छ, उहाँको राज्यमा प्रवेश गर्नु अघि हामीले एसियनहरूले जस्तै जुत्ता मात्र खोल्ने होइन, हाम्रो विश्वास, हाम्रो विचार, यो ओपिनियन भन्छ नि, दृष्टिकोण, धारणा, एटिच्युड, हाम्रो लाइफस्टाइल, सबै कुरा ढोका बाहिर परमेश्वरको राज्यमा प्रवेश नगर्दाखेरि त्यहाँ त्याग्नुपर्छ। घमण्ड, लोभ, ईर्ष्या, डाहा, मान्छेप्रतिको तितोपना, एभ्रिथिङ यु हेभ टु फालिदिनुपर्छ। यो परमेश्वरको वचनमा येशु प्रभुको चाहना, उहाँलाई कसैले उहाँको राज्यमा आउँछ पछ्याउँछ भने, अब यो कुरो बुझ्दै गर्दाखेरि हामीले आफ्नो जीवन जाँच्न सक्छौँ। सबै कुरा जुन उहाँको राज्यसँग मिल्दैन, सम्पूर्ण कुरा हामीले उहाँको राज्य बाहिरै फाल्नुपर्छ। जब उहाँलाई विश्वास गर्छौँ नि, पश्चाताप त्यही हो, त्यो सब कुराबाट फर्केर हामी येशुको बाटो अप्नाउँछौँ। उहाँ भन्नुहुन्छ, मेरो घरमा मेरो निम्ति नियम मात्र चल्छ, होइन, माई हाउस माई रुल, तपाईँलाई थाहा छ है। अनि येशुको राज्यमा प्रवेश गर्दा उहाँको वचनसँग नमिल्ने, उहाँको धार्मिकतासँग नमिल्ने सबै कुरा हामीले बाहिर छोडेको हुन्छ। अनि उहाँले भन्नुहुन्छ, मेरो राज्यमा सबै राज्यका सबै व्यवस्थामा मलाई राजा घोषणा गर्नुपर्छ। अनि वास्तवमा रोमी 10:9-10 येशूलाई प्रभु स्वीकार्ने, कन्फेस भन्ने शब्द छ अङ्ग्रेजीमा, मुखले स्वीकार गर्ने भनेको घोषणा गर्ने, त्यो भनेको चाहिँ येशू चाहिँ त्यो व्यक्ति जसले विश्वास गरेर क्रिस्चियन हुन चाहन्छ, त्यो पोइन्टदेखि उसो हो, उसको राजा। हामी प्रभु प्रभु भन्ने कुरा धेरै चलाउँछौँ, तर त्यसको सही अर्थ मालिक हो, मास्टर भन्छ अङ्ग्रेजीमा, भनेको चाहिँ उहाँ चाहिँ प्रभुत्व गर्ने, सम्पूर्ण सम्प्रभुता उहाँको हातमा हुन्छ, सबै कुरो उहाँको इच्छा विपरीत हुँदैन। यो क्रिस्चियनमा क्रिस्चियनले गरेको कुरा हो, विश्वासद्वारा त्यसरी उसले उद्धार पाउँछ। त्यसैले कतिचोटि मलाई के लाग्छ भने नि, यो घोषणा राम्रोसँग सुसमाचारमा नगरेको भएर होला, मान्छेहरू धेरै कुरामा यो लागू गरेका छैन, पैसा कुरा लागू गरेका छैन, नाम खोज्ने कुरामा लागू गरेका छैन, इच्छा खोज्ने कुरामा, अझ व्यक्तिगत स्वार्थ होइन, मेरो र तेरो, तितुपना र कटुता, मान्छेको गनगन र विरोध, कुनै पनि कुरा जो बाइबलमा पाप भनेको छ त्यो कुरालाई चाहिँ छोड्न नसकेको, यो सबै किनभनेदेखि उनीहरूले रियलाइज गरेन कि त्यो दिन जो येशूलाई ग्रहण गरे, येशूको प्रभुत्व, उहाँको नियम, उहाँको राज्य सबै कुरा त्यागेर मात्रै आउन सक्यो दिस। यो चाहिँ सुसमाचार हो प्रियहरू, यो कुरो नबुझ्दाखेरि यो सबै कम्प्लिकेसन भइरहेको छ। मान्छेहरूको स्वभाव बदलिएन, मुखको क्रिस्चियन, अरूलाई देखाउने क्रिस्चियन होइन। अनि उहाँले त्यही कुरा भन्नुहुन्छ, मेरो राज्यमा सबै व्यवस्थामा चाहिँ मलाई राजा बनाउनुपर्छ, हरेक कुरामा उहाँ राजा घोषणा गरिनुपर्छ। वास्तवमा मत्ती 16:24 त्यही कुरा छ, कोही मेरो पछि आउने इच्छा गर्छ भने आफूलाई इन्कार गर्नु पर्ने कुरा दिने, क्रुस बोक्नु पर्ने कुरा, लुका 9:21-23 चाहिँ दिनदिनै क्रुस बोक्ने कुरा छ होइन, मलाई प्रभु प्रभु भन्ने सबै मेरो राज्यको हकवाला हुँदैन, भन्नुभएको छ, त्यो भन्ने र मुखले होइन, तर राजा घोषणा गर्नु पऱ्यो मेरो राज्यमा म जे भन्छु त्यही हुन्छ, पूर्ण समर्पणता पूर्ण घोषणा गर्नुपर्ने हुन्छ। वास्तवमा हामी उहाँसँग प्रार्थना गर्दा यही कुरा घोषणा गर्नुपर्छ, अनि हामीलाई थाहा छ यो प्रार्थनाको कुरा। वास्तवमा यो येशु प्रभुको प्रार्थनालाई हामीले अलिकति बुझ्नुपर्ने रहेछ क्या। यो घरिघरि पढ्नुहोस् तपाईँले, त्यो पढ्दाखेरि विचार गर्नुहोस् कि यहाँ येशु भनेको परमेश्वर पिता नै हो नि, पिता र म एउटै, परमेश्वरको स्थान के छ। तपाईँलाई मत्ती 6:9-13 म पढ्छु, अलिकति त्यहाँनिर दिमागमा सोच्नुहोस्, यहाँनिर परमेश्वरको स्थान कहाँ छ। तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर, हे मेरा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्। भनेको चाहिँ हरेक स्थानमा, परिवारमा, सम्बन्धमा, रुपियाँ पैसामा, काम गर्ने ठाउँमा, मण्डलीमा, अरू व्यक्तिसँग भेट गर्दाखेरि, एक्लै हिँड्दाखेरि, हर अवस्थामा राजाको हो येशु। उहाँको राज्य त्यहाँ आउनुको मतलब के हो, पवित्रताको जीवन, येशुको वचनभन्दा दाहिने बायाँ नगएको जीवन। तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्, मेरो जीवनमा पनि पुरा हुनु पऱ्यो नि त, पृथ्वीमा पुऱ्याउनु। त्यसैले जब हामी प्रार्थना गर्छौँ, हाम्रो जीवनमा चाहिँ मण्डलीको अगाडि छैनौँ भनेदेखि, वचन प्रचार गर्दै छैन, भजन गीत गाउँदै छैन भनेदेखि चाहिँ, हामी जे पनि गरिरहेछौँ भनेदेखि, धेरै मान्छेको जीवन मैले देखाएको छु, प्रियहरू हो, यो वचनले क्लियर भन्छ कि राजा तपाईँले येशूलाई बनाउनु भएन। त्यसैले सरप्राइज हुन्छ एक दिन, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैन। यो एकदम कडा शब्द छ, हामीले बुझ्नु पर्यो, हामीलाई जाँच्नु पर्यो, हामीले अरूलाई घोषणा गर्नु पर्यो। यो क्रिस्चियनिटी, यो गस्पोल, यो सुसमाचार सित्तैमा मुक्ति तर पूर्ण समर्पणता हुनै पर्छ। यो प्रभुको प्रार्थना दिनदिनै हामीले गर्ने प्रार्थनामा यही कुरा छ। अनि यहाँनिर अर्को कुरा के छ, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हरेक दिन यो दैनिक भोजन भनेको चाहिँ तपाईँ र मेरो त्यो दिनको आवश्यकता, भोजन मात्र होइन, यो भित्र चाहिँ सबै कुरा पर्छ। तपाईँलाई के खाँचो छ, के समस्या छ, एभ्रिथिङ त्यहाँ पर्छ। अनि एउटा पोइन्ट यहाँ के छ भनेदेखि चाहिँ, हामीलाई दैनिक रूपमा धेरै थुपारेर वर्षभरि आनन्दले बस्ने होइन। येशु प्रभुले एउटा कथा भन्नुहुन्छ नि, कथा होइन एउटा कुरा भन्नुहुन्छ, त्यो बाली लगाएर धेरै उत्पादन भएको व्यक्तिले, अब म त यो पुरानो सुरानो भकारी सकारी निकालेर नयाँ बनाउँछु, यति धेरै बाली छ सबै थन्काउँछु, त्यसपछि वर्षौँसम्म मजाले उपरखुट्टी लगाएर खान्छु। ऊ चाहिँ मक्क पर्दै थियो नि, त्यहाँ येशु प्रभुले के भन्नुहुन्छ, तँलाई म भन्नेछु आज नै तँबाट तेरो हातमा लिनेछु। देख्नुभयो त्यहाँ के सिकाउनु खोजिएको भनेदेखि नि, हामीले परमेश्वरमा दिनदिनै भरोसा गर्ने, भोलिको दिन पनि, तर परमेश्वर भरोसाको योग्य हुनुहुन्छ नि, सबै कुराको अधिकार उहीँबाट आउँछ होइन। त्यसैले क्रिस्चियन सुसमाचारमा यो कुरा बुझ्नु पर्यो, हाम्रो अपराध क्षमा गर्नुहोस्, परमेश्वरबाट हाम्रो अपराध, हाम्रो पाप क्षमाको लागि हामीले प्रार्थना गर्नुपर्छ प्रभुसँग, जसरी हामीले आफ्नो अपराधीहरूलाई क्षमा गरेका छौँ हामीलाई। त्यसैले यहाँनिर हाम्रो अपराध क्षमा गर्ने, हाम्रो अपराध क्षमा हुनुपर्ने शर्तको आधार के छ भने, हामीले हाम्रो अपराधलाई क्षमा गरेका छौँ। वास्तवमा तपाईँले 14 पढ्नुभयो भनेदेखि त्यो अपराध क्षमाको बारेमा अझै एक्सप्लेन गरेका छ, तैपनि हामी बुझ्या छैनौँ, हामी कतिचोटि मानिसहरूलाई क्षमा गर्न सकिराखेका छैनौँ। तपाईँ र मैले साँच्ची नै क्षमा पायो भने यो क्षमा गर्न नसक्ने कुरै छैन, किनभने हामीमा त भ्यू पोइन्ट अफ भ्यू भन्छु नि तपाईँलाई, मैले स्वर्गको पोइन्ट अफ भ्यू हुन्छ क्या। तपाईँ र म स्वर्गको जन्म लियो, परमेश्वरलाई राजा बनायौँ, तपाईँ र मलाई परमेश्वरको राज्यको विचार आउँछ क्या, त्यो विचारमा चाहिँ क्षमा नगर्ने चाहिँ कुरै छैन। कोही मान्छेप्रति तपाईँले शङ्का गरिराख्नु, त्यसप्रति नराम्रो सोचिराख्नु, त्यो आउँदैन, किनभने येशु प्रभुलाई क्रुसमा टाङ्नेहरूलाई उहाँले क्षमा दिएर प्रार्थना गर्नुभयो। येशु प्रभुको बारेमा येशुलाई विश्वास गर्ने मान्छेलाई मार्ने, लछार्ने, झ्यालखान हाल्ने साउललाई येशुले पावल बनाउनु भयो, अनि साउल पावल नहुँदै येशुले साउललाई प्रेम गर्नुभयो र दर्शन दिनुभयो। तपाईँ र म को हो, तपाईँ र मैले भरोसा गरेको येशु प्रभु परमेश्वर नबदलिने त्यही प्रभु हुनुहुन्छ होइन र हामीलाई बोलाउनु भएको उहाँको राज्यमा हो। हाम्रो विचार केही केही विचार चाहिँ लिएर आउने कुरा त छँदै छैन। त्यसैले यो क्षमाको विषयमा धेरैजना मान्छेहरू असफल देखेको छु। हामीलाई परीक्षामा पर्न नदिनुहोस् यो अर्को विषयमा, र दुष्टबाट छुटकारा दिनुहोस् अर्को विषयमा। अनि यहाँ अन्तिममा फेरि तपाईँलाई यहाँ हेर्नुहोस् राजाको ठाउँमा येशूलाई, किनभने यो सबै माथिको कुरा त्यो किनभनेले जोड्छ, राज्य पराक्रम महिमा सदा सर्वदा तपाईँकै हुन्। प्रियहरू हो, यो क्रिस्चियनको लागि येशू प्रभुको अधिकार स्थान हाम्रो जीवनमा। त्यसैले अब यो हुन्छ नि, बे गर्दाखेरि मैले पनि धेरैजनालाई बे गराएको छु। बे गर्दाखेरि श्रीमानले श्रीमतीलाई श्रीमान भइरहन्छु मृत्यु के अरे मृत्युले नछुटाउँदासम्म, रोगमा स्वास्थ्यतामा के अरे पैसा हुँदाखेरि नहुँदाखेरि, दुःख पर्दा नपर्दा, बिमारमा स्वास्थ्यमा, सब अवस्थामा तिम्रो पति भइराख्छु र तिमीलाई मद्दत गरिराख्छु, माया गरिराख्छु। श्रीमानले त्यसै भन्छ। भरे रियल जिउने दिनमा चाहिँ के हुन्छ, एउटा सानो सानो कुरामा पनि झर्को मानेर मुख छोडेको देखेको छु। प्रियहरू, त्यहाँ येशू प्रभु राजा कहाँ जानुभयो? द्याट्स वाइ यु नो दिस इज सिरियस। ह्याभ यु डन इट? तपाईँले गर्नुभएको छ? यो त्यही कुरो तपाईँ र मेरो लागि प्रश्न हो, म आफैलाई प्रश्न गरिरहेको छु। प्रियहरू, मेरो परिवार छ, मेरो श्रीमती छ, मेरो सबै कुरा छ, तपाईँलाई भन्दै गर्दा मेरो जीवन के छ? त्यस कारण द्याट इज द क्रिस्चियनिटी, यु नो, तपाईँ र म परमेश्वरको राज्यमा छौँ त्योको लागि हो। त्यो पहिला कुरा क्लियर हुनुपर्छ। प्रिय, हावा जस्तै आज एउटाले एउटा कुरा भन्यो भने यतातिर दौड्या छ, भोलि अर्कोले अर्को कुरा यतातिर दौड्या छ, तपाईँको आफ्नै जिम्मेवारी पनि राम्रोसँग पुरा गर्न सकेका छैन, बाहिर एउटा कुरा भित्र अर्को कुरा, तपाईँले के शैतानन्द अरूलाई सेवा गर्नुहुन्छ? होइन नि, यो कुरो किन हामी झुकिरहेछौँ आज, किन बुझ्या छैनौ? हेर्नुहोस्, मैले त सबैलाई क्षमा दिन्छु, मैले सबैलाई प्रेम गर्छु, मेरो आफ्नो जीवनमा पर्फेक्ट नहोला, तर तपाईँलाई म भन्छु जे कुरा यहाँ तपाईँलाई घोषणा गर्दैछु त्यही कुरा मैले विश्वास गरेको 42 वर्ष भयो। सबैलाई माया गरेका छु, सब मान्छेलाई गएर मिलाप गर्छु। बुझ्नुहुन्छ? तपाईँलाई गल्ती गर्नेप्रति पनि गएर माया गर्नुपर्छ, क्षमा दिनुपर्छ। यो प्रभुको हृदय हो। त्यहाँ नाफा नोक्सान परमेश्वरलाई हुन्छ, तपाईँलाई होइन। तपाईँको सुरक्षा तपाईँले जब गर्नुहुन्छ नि, तपाईँले प्रभुको प्रभुत्वलाई त्याग दिनुहुन्छ। अब यहाँनिर तपाईँलाई यो जेसी ओराइली भन्ने एकजना बाइबलको स्कलर अमेरिकन हो, उसले पाप क्षमाका पाँचवटा चिन्हहरू, पाप क्षमा पाएको व्यक्तिको पाँचवटा चिन्हहरू तपाईँलाई म भन्छु। क्षमा पाएका आत्माले पापलाई घृणा गर्छन्, हर किसिमका पाप, जस्तो अर्काको कुरा काट्ने, घमण्ड गर्ने, लोभ गर्ने, ईर्ष्या गर्ने, कटुता तितोपना लिने, सबै पाप हो नि, पाप हो नि। अर्कालाई जज गर्ने, अर्कालाई शङ्का गर्ने, अर्कालाई दोष, यो सबै पाप हो नि। तर कतिचोटि तपाईँ र मैले त्यसलाई सजिलै गर्छौँ, तर जसले पाप क्षमा पाएको छ प्रभुबाट, उसले त्यसलाई घृणा गर्छ पापलाई। क्षमा पाएका आत्माहरूले ख्रिस्टलाई प्रेम गर्छ। यो प्रेमको बारेमा तपाईँलाई मैले धेरै कुरा भनेको छु। परमेश्वरलाई प्रेम गर्ने कुरा चाहिँ परमेश्वरबाट जन्मिएको व्यक्तिको पहिलो मार्क हो। येशूमा विश्वास, परमेश्वरलाई प्रेम, विश्वासीहरूलाई प्रेम, आज्ञा पालन, संसारमाथि विजय, पाँचवटा पोइन्ट परमेश्वरबाट जन्मेको। वास्तवमा त्यही कुराले तपाईँ र म साँच्ची नै परमेश्वरको हो कि कसरी क्लियर देखाउँछ क्या, क्लियर। यहाँनिर अर्को पोइन्ट, जब ख्रिस्टलाई प्रेम गर्नुहुन्छ नि, तपाईँको मण्डलीप्रतिको समर्पणतामा अचानक फरक पर्छ। अगुवाले, पास्टरले, मैले तपाईँलाई भन्नु पर्दैन कि तपाईँले मण्डलीमा गएर यसो गर्नुपर्छ, विश्वासीलाई ल्याउनुपर्छ, अर्को मान्छेलाई सुसमाचार सुन्नुपर्छ, एकअर्कामा मिलाप गर्नुपर्छ, एकतामा आउनुपर्छ, मैले भन्नु पर्दैन, किनभने तपाईँले येशूलाई प्रेम गर्नुहुन्छ, तपाईँको हृदय येशूको निम्ति समर्पित छ, तपाईँले येशूको आज्ञालाई मान्नुहुन्छ, मण्डलीलाई तपाईँले भलाइ गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ। त्यो चाहिँ क्रिस्चियन हो। प्रियहरू, हामीले जिउनु पर्यो र घोषणा गर्नु पर्यो। त्यसलाई भन्छ साक्षी। प्रेरित 1:8 त्यही हो, पवित्र आत्मा आएपछि हुने साक्षी। तपाईँ र म यो संसारका होइनौ, येशू प्रभुले भन्नुभएको छ। हाम्रो नागरिकता स्वर्गमा छ, यिनीहरू संसारका होइनन्, तर यिनीहरूलाई सुरक्षित राखिदिनुहोस्। यशुप्रभुले पितासँग प्रार्थना गर्दाखेरि 17 अध्याय योहन्नामा, होइन, अर्को चाहिँ पाप क्षमा पाएका आत्माहरू के हुन्छन्, एकदम विनम्र हुन्छन्, नम्र कोमल हृदयको। यशुप्रभुले के भन्नुहुन्छ, बोझले लादिएर थाकिएका हो, म कहाँ आऊ, म कोमल हृदयको र विनम्र छु। प्रभुको अनुसरण गर्ने कुरा हामीले भर्खरै एफेसी 5 अध्यायमा पढेका थियौँ, 1 पद 2 पदमा, होइन, प्रभुको परमेश्वरको देखा सिकी गर्ने कुराहरू। उहाँ विनम्र हुनुहुन्छ, क्षमाशील हुनुहुन्छ, होइन। अर्को कुरा, पाप क्षमा पाएका आत्माहरू मानिसहरूमा देखिने चिन्ह है, अर्को विनम्र, अर्को पाप क्षमा पाएका आत्माहरू पवित्र हुन्छन्। पवित्र बिना परमेश्वरसँग संगति हुन सक्दैन। आजको विषय चाहिँ तपाईँसँग मैले परमेश्वरसँगको संगतिको विषय ल्याएको छु। पाँचौँ पोइन्ट चाहिँ, क्षमा पाएका आत्माहरू चाहिँ क्षमाशील हुन्छन्। जसले परमेश्वरबाट क्षमा पाएको छ नि, अघि हामीले भर्खरै येसुले सिकाउनु भएको चेलाहरूलाई त्यो मत्ती 6 को प्रार्थनाको बारेमा हेर्दै गर्दा, पाप क्षमा एउटा कुरा छ, अनि म तपाईँलाई त्यो पाप क्षमाको सम्बन्धमा अझै, यो मेरो कुरा भनिरहेको छैन नि त, मैले त तपाईँलाई त्यसको बारेमा अझै भन्न चाहन्छु। म वास्तवमा यो त क्लियर छ, योभन्दा क्लियर के हुन सक्छ? क्षमाको सम्बन्धमा तपाईँलाई म 11 के अरे 14 पद पढ्न चाहन्छु। किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यो भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई क्षमा गर्नुहुनेछ, तर तिमीहरूले मानिसहरूको अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूको अपराध क्षमा गर्नुहुने छैन। कडा छ नि त, होइन, कडा छ नि त। जस्तो सुकै अपराध होस्, त्यही भएर सायद यो मिसिनेरीहरू जहिले पनि मलाई, त्यो कोरियामा एकजना मिसिनेरी कम्युनिस्ट कोरियन बोयले उसको छोरा मारिदिन्छ, तर त्यो मिसिनेरीहरूले त्यसलाई माया गर्छन्, त्यसको दण्ड माफ गरिदिन्छन्, पछि हुँदै गरेर छोरा बनाएर त्यसले विश्वास गर्छ। यस्तो कुरा त कति धेरै पढाएको छु मैले, यो मिसिनेरी परमेश्वरको जनहरूद्वारा भएको। मैले तपाईँलाई इक्वाडोरमा जिम एलियटको कुरा धेरैचोटि भन्ने गर्छु, उसँगै 4 जना अर्को, उनीहरूले फर्केर गएर, जसले आफ्नो लोग्नेहरूलाई मार्यो, फर्केर गएर उनीहरूलाई सुनाएर पुरै ट्राइबलाई ख्रिस्टमा ल्यायो। यो हो क्षमा। हामी त सानो सानो एउटा वचन, एउटा कुरा, एउटा व्यवहारलाई क्षमा गर्न नसकेर तितोपना लिएर उनीहरूको बारेमा खराब कुरा अजमाएर बस्छौँ। प्रियहरू, ऊ नबदलेला, उनीहरू नबदलेला, त्यो तपाईँ र मेरो कुरा होइन। तपाईँ जब क्षमा दिनुहुन्छ नि, प्रभुलाई शासन गराउनुहुन्छ तपाईँको जीवनमा, उहाँको शासन मुनि उहाँको दण्ड छ, प्रियहरू हो, उहाँको तोप छ, कसैले छुन सक्दैन। मेरो विश्वास यही हो, त्यही कारण म कसैको विरोध गर्दिनँ। मेरो बारेमा खोइरो खन्ने मान्छेहरूलाई म के पनि गर्दिनँ, उनीहरूको बारेमा भ्यायो भनेदेखि प्रशंसा, फाइदा हुने काम गर्छु, किनभने मेरो पक्षमा परमेश्वर, परमेश्वरले त देख्नुहुन्छ नि त यार। यो क्रिस्चियनिटी हो, तपाईँहरू मैले विश्वास गरेको क्रिस्चियनिटी चाहिँ तपाईँले साँच्ची नै अनुभव गर्न चाहनुहुन्छ भने चाहिँ पुरै, जसरी पौडी खेल्ने मान्छे चाहिँ एउटा समुद्रमा हाम फाल्छ नि, पानीमा हाम फाल्छ नि, कहीँ पनि समाउँदैन क्या। जबसम्म तपाईँ भित्तामा कोतरेर बस्नुहुन्छ नि, तपाईँलाई खास पानीमा तैरेको अनुभव हुँदैन। प्रियहरू, येशु प्रभुको विश्वास यही हो। त्यस कारणले तपाईँ र मैले यो आत्मिकी लडाइँको बारेमा सिक्दै गर्दाखेरि हामीले साँच्ची नै येशुको सिपाही नै हुन राजु भएका छैनौँ, हामीले त्यो सिप पुऱ्याएको छैनौँ, त्यो ढङ्ग पुऱ्याएको छैनौँ, त्यसमा सम्पूर्ण समर्पणता गरेका छैनौँ भनेदेखि तपाईँ र म नामधारी हुन्छौँ, नामधारी स्वर्ग जाँदैन। अनि होला तपाईँले परमेश्वरकै सेवा गर्नुहुन्छ फुल टाइम, धेरै मान्छेलाई सुसमाचार सुनाएको होला, बाइबलमा त्यो 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 योग्यताले पुग्दैन। येशूलाई प्रभु मात्र होइन, उहाँलाई प्रेम गरेर उहाँको आज्ञा अनुसार जिउनुपर्छ, त्यो चाहिँ कुरा हो। त्यसो गर्दै गर्दा हामी एकअर्कालाई क्षमा दिन्छौँ। हामीले वास्तवमा त्यही कहिलेकाहीँ मलाई यो येशू प्रभुले नै भन्नुभएको हो, के अरे, ढुकुर जस्तो सोबानी तर सर्प जस्तो चलाक, सर्प जस्तो चलाक हुने तर ढुकुर जस्तो शोभा, ढुकुरले कसैको हानि गर्दैन नि। तपाईँ र ममा पवित्र आत्मा हुनुहुन्छ, त्यस कारण समझ आउँछ, थाहा छ कि छैन, एकैछिनमा थाहा हुन्छ के खतरा भइरहेछ, के कुरा भइरहेछ, लाटो चाहिँ हुँदैन। तपाईँलाई समझ छ, किन प्रभुको, प्रभुको अङ्ग्रेजीमा डिसर्नमेन्ट भन्छ, समझ तपाईँसँग छ, प्रभुको बुद्धि तपाईँसँग छ। यदि तपाईँले प्रभुलाई पुरा भरोसा गर्नुभयो भने परमेश्वरले तपाईँलाई सहायता गर्नुहुन्छ। यो कुरो एकदमै महत्त्वपूर्ण। त्यसैले आज सुरु गर्दाखेरि तपाईँलाई मैले यो अलिकति कास्टिङ जस्तो आजको विषय चाहिँ परमेश्वरसँगको हाम्रो सङ्गति, फेलोसिप विथ गड। अनि बाइबलमा परमेश्वरसँग सङ्गति गर्न चाहिँ पवित्रता बिना असम्भव छ भनेर भनिएको छ। अनि त्यो कुरा गर्दाखेरि मलाई लेट्स सेयर दिस, परमेश्वरको सङ्गतिको कुरा गर्दाखेरि त्यो पनि अलिकति लामो छ, थुप्रै कुरा पढ्ने योजनामा थिएँ म, अब अलिकति स्किप गरेर एकैचोटि यहाँनिर म पढ्छु। अब यो प्रोभिजनको कुरा गर्दाखेरि तपाईँलाई मैले यी कुराहरू भनिराखेको छु, परमेश्वरमाबाट जन्मिएको व्यक्तिको चिन्हहरू अघि भर्खर मैले दोहोऱ्याइसकेँ, यो पाप क्षमा पाएको पाँचवटा चिन्ह होइन। तपाईँलाई त्यस कुरो चाहिन्छ भने म आई क्यान सेयर विथ यु दोज पोइन्ट्स। अनि यहाँनिर अर्को कुरा चाहिँ प्रोभिजन, परमेश्वरको प्रोभिजन पवित्र आत्माबाट चाहिँ त्यो व्यक्ति जो प्रोमा हुन्छ, यो अस्ति हामीले सिकिसकेका छौँ शनिबारको क्लासमा होइन, ऊ चाहिँ परमेश्वरबाट जन्म लिन्छ, उसमा चाहिँ पवित्र आत्माले गवाही दिनुहुन्छ, निश्चयता हुन्छ, ऊसँग पवित्र आत्मा बास गर्नुहुन्छ, ऊ आत्माको बप्तिस्माद्वारा ख्रिस्टको शरीर भनेको चाहिँ मण्डलीको सदस्य हुन्छ। यो आत्माको बप्तिस्माको बारेमा पहिलो कोरन्थी 12:13 एक्चुअली मानिसहरूले यो आत्मा, पवित्र आत्माको बप्तिस्मा भनेर धेरै सिकाउने गर्छन्, तर बाइबलमा यही ठाउँमा एउटा वाक्य मात्र छ अनि त्यसको मतलब चाहिँ एभ्री पर्सन, हरेक व्यक्ति जो परमेश्वरमा विश्वास गर्छ पवित्र आत्माको बप्तिस्मा हुन्छ एकचोटि। त्यो दुईचोटि खोज्ने कुरा कहीँ पनि लेखा छैन, फेरि पवित्र आत्माको त्यो मान्छेले सिकाउँछ। तर पवित्र आत्माको बप्तिस्मा भनेको चाहिँ पवित्र आत्मा हामीमा आएर हामीलाई सजीव बनाउँछ, हामी नयाँ गरी जन्मिन्छौँ, हामी परमेश्वरबाट जन्मिन्छौँ भन्ने कुरा चाहिँ हामीले प्रष्ट पाउँछौँ। त्यसकारण आज तपाईँलाई मैले यहाँसम्म गरेँ अनि यसो गर्दै गर्दा अब तपाईँलाई आजको विषयमा म लान चाहन्छु। अनि यो यो दोस्रो कोरन्थी 5:17 यो परमेश्वरको सङ्गतिको कुरा गर्दै गर्दा यहाँ प्रष्ट यो कुराहरू भनिएको छ। 5:17 कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितेको छ, हेर नयाँ आएको छ। त्यस्तो नयाँ व्यक्ति चाहिँ ख्रिस्मा बाँचेको हुन्छ, ख्रिस्मा हुन्छ, त्यो ख्रिस्चियन हुन्छ। अनि यहाँनिर 18 के छ, त्यो कुरा चाहिँ परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रिस्टद्वारा, अब यहाँ आयो सङ्गतिको कुरा, हाम्रो सङ्गति परमेश्वरसँग छ। वास्तवमा प्रेरित युहन्नाले त्यो सङ्गतिको बारेमा पहिलो युहन्ना 1 लेखेका छन्, हाम्रो जुन सङ्गति पिता र पुत्रसँग छ तिमीहरूको पनि त्यो सङ्गति हुन सकोस् र तिमीहरूमा हाम्रो आनन्द पुरा होस्। मतलब हामीले परमेश्वरबाट पाएको आनन्द जे छ तिमीहरूमा नै होस्। आफूसँग मिलापमा ल्याउनु भयो र हामीलाई मिलापको सेवा दिनुभयो, कति महत्त्वपूर्ण कुरा यहाँ छ। यो सब नयाँ सृष्टि हुने काम येशु ख्रिस्टद्वारा परमेश्वर आफैले गर्नुभयो, त्यो नयाँ सृष्टि बनाएर ख्रिस्टद्वारा हामीलाई परमेश्वरको मिलापमा, सम्बन्धमा ल्याउनु भयो। त्यही कारणले हामीले ख्रिस्टियानिटीलाई धर्म होइन कि यो चाहिँ सम्बन्ध भन्छौँ, रिलेसनसिप बुझ्नुपर्छ प्रष्टसँग। अनि हामीलाई अझ अरूलाई पनि परमेश्वरको सम्बन्धमा ल्याउने, ख्रिस्टको सम्बन्धमा ल्याउने सेवा दिनुभएको छ, यो कुरो क्लियर यहाँ छ। अनि यहाँनिर 19 अर्थात् स्वयं ख्रिस्ट मा हुनुभएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भयो। भनाइको मतलब त्यो मान्छेहरू जो पापमै रहँदाखेरि, त्यही कारण अघि क्षमाको कुरा गर्दै गर्दा मान्छे पापमा हुँदाखेरि हामीले क्षमा दिनुपर्छ भनेको के छ भने परमेश्वरले क्षमा दिइराख्नु भएको छ होइन। परमेश्वरले पापीहरूलाई पनि मिलापमा ल्याउँदै हुनुहुन्छ, पापको लागि उहाँ हामी पापी छँदै मर्नु भयो होइन। यो सम्बन्ध सङ्गति, परमेश्वरको सङ्गति पवित्रतामा हुन्छ जो ख्रिस्टद्वारा हुन्छ, हाम्रो पाप येशु ख्रिस्टको रगतले धोइएको हुन्छ। 20 यस कारण हामी ख्रिस्टका राजदूत हौँ, तपाईँ र म परमेश्वरको सम्बन्धमा येशु ख्रिस्टद्वारा आउने मात्र होइन, हामी नयाँ सृष्टि हुन्छौँ। हामी अरूलाई फेरि ख्रिस्टमा ल्याउने, परमेश्वरमा ल्याउने मिलापको सेवा गर्छौँ। अनि यो काम हामीमा परमेश्वरले गर्नुभयो, जो हामी अरूलाई परमेश्वरमा ल्याउने काम गर्छौँ त्यो पनि परमेश्वरले हामीद्वारा गर्नुहुन्छ। तर हामी त केवल उहाँका दूतहरू, राजदूतहरू। परमेश्वरले हामीद्वारा अनुरोध गरिनु भएको छ, ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौँ कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। हरेक व्यक्ति परमेश्वरको मिलापमा आउने कुरा, परमेश्वरलाई चिन्ने कुरा यही हो। अनि 21 पदमा छ, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनु भयो। येशु ख्रिस्ट हाम्रो खातिर पाप बनेर हाम्रो ठाउँमा मर्नुभयो, जसले गर्दाखेरि हामी हाम्रो निम्ति येशु चाहिँ परमेश्वरको धार्मिकता। अनि रोमीको 1 अध्यायमा के लेखिएको छ भने, सुसमाचारमा परमेश्वरको धार्मिकता प्रकट भएको छ। 1 अध्यायको सुरुमै परमेश्वरको धार्मिकता हाम्रो बिचमा आएको छ, त्यो हुनुहुन्छ येशु प्रभु। अनि त्यो परमेश्वरको धार्मिकता प्राप्त गर्नलाई अथवा त्यो हुनलाई त्यसै सित्तै भएन, उहाँले पापको निम्ति भोग्नुपर्ने सम्पूर्ण कष्ट, मृत्यु भोग्नुभयो। अनि यो परमेश्वरसँगको मिलापको कुरामा चाहिँ वास्तवमा येशु प्रभु जो परमेश्वरको पुत्र हुनुहुन्थ्यो, उहाँको बलिदान हुनु पर्यो। त्यसैले यो महत्त्वपूर्ण कुरा हो। हामीसँग समय पनि छैन, हामी के भन्छ, धेरैचोटि मान्छेहरूले त्यो विचार गर्छ नि, फुर्सद छैन, बिजी छु। तपाईँ र मेरो जीवनमा जब हामी ख्रिस्टलाई राजा बनाउँछौँ नि, तपाईँ र मेरो अङ्ग्रेजीमा प्रायोरिटी भन्छ, कुन कुरालाई के महत्त्व दिने, यो सेट हुन्छ। येशूको शरीर जो मण्डलीको समयमा तपाईँले अर्को कुरा राख्नुहुन्छ, किनभने हि इज द किङ। त्यहाँबाट देख्छ कि हामी मण्डलीप्रति कस्तो सोच्छौँ, ख्रिस्टप्रति त्यस्तै सोच्छौँ। प्रियहरू जाँच्नु पर्यो, यो कसैको लागि गर्ने काम होइन। हामीले कहिलेकाहीँ के देख्छु म भनेदेखि नि, यो अगुवाको जिम्मा दिएर मण्डली बढाउने, नयाँ मान्छे ल्याउने काम चाहिँ अगुवाको। अनि धेरै जस्तो त्यो विश्वासीहरू, अरू अगुवाहरू चाहिँ बरु बिगार्नतिर लागिरहेको हुन्छ। तपाईँ के सेवा गर्दै हुनुहुन्छ? डु यु नो क्राइस्ट इज किङ? थाहा छ तपाईँलाई? तपाईँले येशूको विरोध गर्दै हुनुहुन्छ, त्यसो गर्दाखेरि सायद मान्छेको समझ खोल्या छैन, नत्र भने डरलाग्दो कुरा हो। जे कुरा मान्छेहरू गरिरहेछन् डरलाग्दो कुरा हो। परमेश्वरसँग एकान्तमा वचन पढ्ने, प्रार्थना गर्ने, उहाँलाई आराधना स्तुति गर्ने कुरा हरेक व्यक्तिको निम्ति आवश्यकता छ। त्यो गर्दाखेरि उसको सम्बन्ध सङ्गति येशु ख्रिस्टसँग हुन्छ। तर त्यो सम्बन्ध सङ्गति त्यतिखेर सम्भव छ जतिखेर येशूलाई उसले राजा बनाउँछ, अनि उहाँको कुरा सुन्छ, अनि उहाँले हामीलाई बदल्नुहुन्छ। हाम्रो जीवनमा निरन्तर एकान्तमा प्रभुसँग समय बिताउने कुरा हामीलाई एकदम मिठो लाग्छ। हाम्रो जीवन निरन्तर परमेश्वरमा अगाडि बढ्छ, उहाँले हामीलाई उहाँको काममा प्रयोग गर्नलाई योग्य बनाउनुहुन्छ, उहाँको इच्छा हामीलाई प्रकट गर्नुहुन्छ। अब धेरै मान्छेहरूको चाहिँ के छ भनेदेखि, यो उहाँको काम गर्ने कुरा चाहिँ आफ्नै ट्यालेन्ट, आफ्नै अनुभव, आफ्नै क्षमता। तर लिन नट इन्टु योर ओन अन्डरस्ट्यान्डिङ, आफ्नो समझमा भरोसा नगर। बाइबलमा त धेरै छ त्यसको बारेमा। परमेश्वरको काम केवल पवित्र आत्माद्वारा मात्र हुन्छ। येशु प्रभुसँग साँचो सङ्गतिमा हुन उहाँलाई प्रगाढ प्रेम गर्नुपर्ने हुन्छ। हाम्रो जीवनमा कुन कुरालाई महत्त्व दिन हामीले कायम राख्ने कुरा हो, कुनलाई महत्त्व दिने, कुनलाई नदिने। तपाईँलाई येशुलाई प्रेम गर्ने कुरा गर्दै गर्दाखेरि मलाई यो प्रकाशको पुस्तकमा भएको 7 मण्डलीको सन्देशलाई याद गर्नु मन लाग्छ। अनि यो एफिसीको मण्डली, त्यहाँका विश्वासीहरू त तपाईँ र म भन्दा कता कता टप थिए। उहाँहरूको बारेमा एफिसी त्यहाँनिर पढ्नुहोस् तपाईँले, होइन 4-7-8 तपाईँले देख्नुहुन्छ। यहाँ 4 के छ, तिम्रा विरुद्धमा, एफिसी 2 अध्यायमा छ, मसित यो कुरा छ कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ भनेपछि, येशूलाई जुन प्राथमिकता राजाको रूपमा राख्नुपर्ने हो त्यो बिर्से, आफ्नै कुरा। उनीहरू पर्फेक्ट थिए, उनीहरू त झुटा शिक्षा नि पत्ता लगाएको छ, उनीहरूले झुटा अगमवक्ता पत्ता लगाएको छ, उनीहरू धीरजी छन्, उनीहरू सबै कुरा छन्, धीरजले मात्रै पनि पुग्दो रहेछ, क्षमाशील पनि छन्, तर उनीहरूको जीवनमा के भयो, परमेश्वरको स्थान राजाको रूपमा घट्यो। प्रगाढ प्रेम परमेश्वरलाई गर्ने कुरालाई महत्त्व घट्यो। यो कुरा एकदम महत्त्वपूर्ण छ। अनि तपाईँलाई म यो पहिलो योहन्ना 5:1-3 पढ्न चाहन्छु। येशु नै ख्रिस्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ भनेको चाहिँ परमेश्वर पिता, यहाँ उसले तिनको छोरालाई पनि प्रेम गर्छ। त्यसैले परमेश्वरलाई प्रेम गर्ने कुरा नै वास्तवमा कुनै पनि क्रिस्चियनको पहिलो कुरा हो, किनभने उहाँद्वारा मात्र हामी परमेश्वरको मिलापमा आउन सक्छौँ। परमेश्वरसँग त्यो मान्छे सङ्गतिमा हुन्छ जसले उहाँलाई प्रेम गर्छ, उहाँलाई पहिलो ठाउँ दिन्छ, उहाँको प्राथमिकता उसको जीवनमा छ। परमेश्वरलाई पहिलो ठाउँमा नराखेको मान्छे परमेश्वरलाई थाहा छ नि, होइन? त्यसैले हामीले वास्तवमा ख्याल गर्नु हुँदैन, हामीले एकदमै होसियारी हुनुपर्छ। यहाँनिर दुई पदमा, जब हामी परमेश्वरलाई प्रेम गर्छौँ र उहाँका आज्ञाहरू पालन गर्छौँ, तब यसैबाट थाहा पाउँछौँ कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौँ। यहाँनिर के छ? परमेश्वरलाई पहिलो प्रेम, उहाँ भनेपछि चाहिँ परमेश्वरको आज्ञा अथवा उहाँको इच्छा, उहाँको स्थान, उहाँले भनेको कुरालाई अरू कुनै कुराले लिँदैन। तपाईँलाई अर्को एजेन्डा तपाईँको जीवनमा आउँदैन जबसम्म परमेश्वरको एजेन्डा। त्यही कारण म भन्छु, मण्डलीमा हरेक विश्वासीलाई थाहा हुनु पऱ्यो कि मण्डली वर्सिप गर्ने दिन उनीहरूको निम्ति पहिलो कुरा चाहिँ वर्सिपमा हुने हो। बुझ्नुहुन्छ? त्यो समयमा मन लागे चर्च आउने, मन नलागे नआउने, अर्को एउटा केही कुरा काम पऱ्यो भनेदेखि सट्ट उता जाने। नो, हि इज नट किन। यस्तो खालको क्रिस्चियनिटी तपाईँले मैले सिकाइरहेको छु भनेदेखि सुधार्नुहोस् प्रियहरू, त्यस्तो खालको क्रिस्चियनिटी उहाँले हामीलाई सिकाउनु भएको छैन। यो एकदम ठुलो जरुरी हो कि मान्छेले बुझ्नुपर्छ कि हामीले कस्तो खालको सुसमाचारमा विश्वास गरेका छौँ। अर्को तेस्रो पद म पढ्न चाहन्छु, पहिले योहन्ना 5:1। परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ। परमेश्वरलाई प्रेम गर्ने कुरा चाहिँ के हो? उहाँको आज्ञा पालन गर्ने, एउटा पनि उल्लङ्घन नगरिकन। उहाँका आज्ञाहरू वास्तवमा भारपूर्ण छैनन्। अनि तपाईँले योहन्ना 15:5 हेर्नुभयो भने हामीले परमेश्वरलाई प्रेम देखाउने उहाँको आज्ञा पालनमा हो। तर उहाँलाई जुन महत्त्व दिने हो, त्यो महत्त्व दिनमा हामी चुक्यौँ भने हामीले कसरी उहाँको आज्ञा पालन गरेका हुन्छौँ? त्यसैले यहाँनिर एफिसीको मण्डलीको बारेमा तपाईँले फेरि पढ्नुहोस्। त्यहाँनिर 2 प्रकाशमा धेरै कुरा त राम्रो छ, तपाईँ र ममा त्यस्तो कहाँ हुन्छ? केही कम छैन, तर उनीहरूको परमेश्वरप्रतिको प्रेममा कम छ। अनि त्यहाँनिर समस्या हुँदाखेरि प्रभुले के भन्नुहुन्छ? म आएर तिमीबाट सामदाम निकाल्छौ यदि तिमीले पश्चाताप गरेनौ भने। कम्ती सिरियस कुरा छ। अनि वास्तवमा समयले मात्रै पुग्दैन, धीरजीले मात्रै पुग्दैन। हामीलाई, म बाइबल कलेज हुँदाखेरि हाम्रो प्रेसिडेन्टले जहिले पनि एक थरी क्रिस्चियनको बारेमा भन्नुहुन्थ्यो क्या, गेट बाई क्रिस्चियन। अनि उहाँले त्यो चाहिँ, उहाँ सिपाही हुनुहुन्थ्यो पहिला, लडाइँ गर्नुभएको होइन, अफिसर अस्ट्रेलियाको आर्मीमा, सायद प्रथम हो कि दोस्रो विश्वयुद्धमा हो के अरे। अनि त्यहाँ कोही कोही सिपाहीहरू चाहिँ खालि गेट बाई हुन्थ्यो अरे क्या, उनीहरूलाई लड्नु पनि छैन, सम हाउ गेट बाई गर्ने। नेपालीहरू चाहिँ, गोर्खालीहरू चाहिँ त्यस्तो होइन, उनीहरू त ज्यान दिएर लड्छन्, त्यही भएर उनीहरू गोर्खाली भनेर भनिएका छन् होइन। त्यसैले तपाईँले विचार गर्नुहोस्, गेट बाई क्रिस्चियन काम छैन। प्रकाश 2:2 हामीले देख्छौँ एफिसीहरूले पहिलो प्रेम त्यागेका छन्, त्यसकारण उनीहरूलाई पश्चाताप गर्न भनिएको छ। उनीहरूले पश्चाताप गर्नुपर्छ। तिमीहरूको विरुद्धमा एउटा कुरा छ, कहाँबाट पहिलो प्रेम भने चाहिँ परमेश्वरप्रतिको जुन पहिलो स्थान दिने कुरा त्यागेका छौ, यस कारण कहाँबाट तिमी खसेका छौ सो सम्झ र पश्चाताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्र त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो सामदान त्यसको ठाउँबाट हटाउने छु। यो सिरियस कुरा हो प्रियहरू हो। अनि यी सबै कुराहरू तपाईँ र मेरो लागि पनि एउटा शिक्षाको लागि दिएको हो। प्राय मानिसहरूमा किन सेवकाईमा, प्रचारमा शक्ति हुँदैन? कारण उनीहरूले परमेश्वरलाई पहिलो प्रेम दिनुपर्ने ठाउँमा छोडेका हुन्छन्। धेरै जस्तो मान्छेको काम खालि आफ्नो खुबीलाई, अनुभवलाई अनि ट्यालेन्टलाई चलाउँछन्, तर वरदान होइन। वरदान चाहिँ केवल परमेश्वरको शक्तिबाट आउँछ, अनि त्यो वरदानले चाहिँ अनन्तको काम गर्छ। त्यसैले विवाहको कुरा मैले अघि भनिसकेँ, अनि वास्तवमा पति र पत्नीको बिचमा विवाहमा एउटा के भन्छ त्यसलाई, सम्झौता हुन्छ, एग्रिमेन्ट हुन्छ। श्रीमती श्रीमानको अधीनमा आउने, श्रीमानले श्रीमतीलाई प्रेम गर्ने। वास्तवमा यो कुरा एकदम गहिरो छ, तपाईँलाई आज त्यसको बारेमा छुँदा पनि छुन्न किनभने टाइम छैन। एफिसीहरूले सबै कुरा, एफिसीहरूको जस्तै तपाईँ र मेरो पनि सबै कुरा ठिक होला, तर परमेश्वरलाई दिनुपर्ने पहिलो स्थान, पहिलो प्रेम भनेको छैन भनेदेखि चाहिँ पश्चाताप मात्रै एउटा बाटो छ, नत्र भनेदेखि परमेश्वर हाम्रो हामीमा रहेर उहाँको शक्ति हामीलाई दिनुहुन्न। त्यो कुरो हामीले प्रष्ट बुझ्छौँ। अनि यहाँ छमा, तर तिमीहरूमा यो कुरा त छ कि तिमीहरूले मैले जस्तै निकोलाइटसहरूका काम घृणा गर्छौ। निकोलाइटस भनेको चाहिँ बनावटीहरू, जो मान्छेले गलत शिक्षाहरू दिन्छन्। धेरै यसको बारेमा नि मलाई आज टाइम छैन। हामीले पहिले यो एफिसीको पुस्तकको अध्ययन गर्दाखेरि यसको बारेमा हामीले हेरेका छौँ। मलाई लाग्छ एकचोटि हामीले हाम्रो पहिचान, आइडेन्टिटी इन क्राइस्टमा चाहिँ यो अध्ययन गरेका छौँ। पहिला नै निकोलाइटसको बारेमा हामीले धेरै कुरा गरिसकेका छौँ। त्यस कारणले यहाँनिर एकदमै महत्त्वपूर्ण परमेश्वरको वचनको कुरा मात्रै हामी हेरिराखेका छौँ। त्यसैले हाम्रो परमेश्वरको सङ्गतिमा निरन्तर हुने कुरामा, प्रभुसँग एकान्तमा एक्लै समय बिताउने कुरा उत्सुकता हुनु पर्यो। अनि परमेश्वरसँग शान्त भएर एकदमै हृदयमा उहाँप्रति समर्पित भएर हामीले उहाँको अगाडि समय बिताउन सिक्नु पर्यो। त्यसो गर्दाखेरि चाहिँ जति समय उहाँलाई बिता त्यति हामी उहाँलाई नजिकबाट चिन्छौँ र उहाँको इच्छा हामीलाई थाहा हुन्छ। अनि आत्मिकी युद्धको विरुद्ध जो परिवारमा कसरी शैतानले काम गर्छ र फुटाइदिन्छ अथवा मण्डलीमा भन्ने कुरामा चाहिँ प्रभुको आत्मा हामीसँग उहाँलाई प्राथमिकता नदिँदाखेरि नै गडबड भइहाल्छ, होइन? त्यो एउटा शब्द मैले कन्फ्रन्टेसन अथवा झगडाको शब्द राखेको थिएँ। जहिले पनि हामीले होसियार सकेसम्म हामीले मान्छेसँग विवाद र झगडा गर्नु हुँदैन। जहिले पनि कोही मान्छेसँग केही कुरा छ भनेदेखि सजिलैसँग उसको कुरा सुनेर समाधानको बाटो मात्रै देखाउनुपर्छ। हाम्रो बानी के छ भने अलिकति तातेर अझै ठुलो स्वरमा भन्ने बानी छ। यो सबैको छ, अझ ठुलो स्वरमा, अझ भाँडाहरू पनि ठाङ ठाङ ठुङ ठुङ। तर वास्तवमा परमेश्वरको जनहरूले चाहिँ जस्तो सुकै तातेर आउने मान्छेको कुरा सुनिसकेपछि धार्मिकताको प्रश्न उत्तर दिने, धार्मिकताको, परमेश्वरको बेस्ट उसलाई के सुन्नु परमेश्वरको इच्छा छ। तपाईँ झगडा गर्ने मान्छे हुनुहुन्न नि, त्यसपछि मलाई पनि कराउन आउँछ नि। मैले त तपाईँहरूको अगाडि खडा छैन, कराउने मान्छेको अगाडि करा छैन, पर्फेक्ट त म पनि होइन, तर धेरै भोटो फटाएको छु। परमेश्वरले मलाई धेरै कुरा सिकाउनु भएको छ, हामी अझै सिक्दैछौँ। त्यसले हामी परमेश्वरको पक्षमा छौँ प्रियहरू, हामीलाई उहाँको सहयोग कहिले पनि जाँदैन। हामीले उहाँबाट सहयोग जहिले पनि हुन्छ, यसमा ध्यान दिनुपर्छ। झगडा ल्याउने कुरा हामीले कहिल्यै गर्नु हुँदैन। तपाईँलाई यहाँ एफिसी 4:15-16 पद म पढ्न चाहन्छु, त्यो सम्बन्धको विषयमा। आज यो विषयमा परिवार र मण्डलीको सम्बन्ध, त्यहाँ चाहिँ आत्मिकी लडाइँमा विजयी जीवन, परमेश्वरसँगको सङ्गतिमा निरन्तरता हुने, यो सबै कुरामा पहिलो कुरा हामीले अहिले भर्खरै परमेश्वरप्रतिको पहिलो प्रेम हेरेका छौँ भनेदेखि जब त्यहाँनिर कन्फ्लिक्ट आउँछ, कन्फ्लिक्ट भनेको चाहिँ मान्छेहरूसँग समस्या आउँछ, किनभने सबै मान्छेले ठिक गर्दैन, कोही कोही मान्छेले गलत कुरा गर्छ, उसले नबुझेर होला, बुझेर होला, आवेगमा होला, झुट्टा हुन्छ, कहिलेकाहीँ डिस्क्रिमिनेसन बुझ्नुहुन्छ, भेदभाव। अनि यहाँ के छ, एफिसी 4:15 बरु प्रेममा सत्य बोल्दै, त्यस कारण मान्छेसँग झुट्टा चाहिँ कहिले पनि बोल्नु हुँदैन, मान्छेले गरेको गल्ती। त्यही कारण मैले चाहिँ तपाईँहरूलाई थाहा दिएको छु, मलाई जे कुरा लाग्छ तपाईँलाई जतिसुकै चित्त दुख्ने भए पनि भनेको छु। कहिलेकाहीँ अलिक सही प्रकारले नभने पनि हुनसक्छ, सकेसम्म प्रेममा भन्नुपर्छ। उहाँमा अर्थात् ख्रिस्टमा जो शिर हुनुहुन्छ, हामी हर प्रकारले परिपक्व हुनलाई बढ्दै जानेछौँ जब हामी प्रेममा सत्य बोल्छौँ। अब कुनै बेलामा मान्छे रिसाउँछ कि भनेर के पनि नभन्ने, अर्को बेलामा चाहिँ डरले चुप लाग्ने, यसो गऱ्यो भने त के होला भनेर सहने, हाम्रो विवेकले एउटा कुरा भनेछ अर्को कुरा गर्ने। तपाईँले सत्य बोल्नुहुन्न, सत्य त बोल्नै पर्छ तर प्रेममा बोल्नु पर्यो। यो कुरो यहाँनिर छ, सम्बन्धकै कुरा हो यो। त्यस कारण यहाँनिर यसमा के लेखेको छ, त्यही प्रेममा सत्य बोल्ने कारण किन हो भन्ने कुरामा 4:16 उहाँकै अधीनमा सबै बेग्ला बेग्लै अङ्गहरू मिलेर रहेका छन् परिवार अथवा मण्डली, यो सबै परमेश्वरको अधीनमा बेग्ला बेग्लै मिलेर रहेको र पुरै शरीर ठिक ठिक ठाउँमा जोडिएर बसेको छ। एक अङ्गले आफूले गर्नुपर्ने काम गर्यो भने पुरै शरीर प्रेममा बढ्दै विकसित हुन्छ। त्यही कारणले तपाईँले एफिसी 5:21 एकले अर्कालाई परमेश्वरको डरमा अधीनमा बस आफ्नो आफ्नो भूमिका निभाओ भनेको थियो, बुझ्नुहुन्छ? अनि कहिलेकाहीँ त्यो पदलाई चाहिँ मान्छेले गलत प्रकारले प्रयोग गरेको मैले धेरै देखेको छु। त्यस कारणले यो मिलाप ल्याउने कुरामा एफिसी 4:2 के छ? सधैँ नम्र र कोमल मन, धैर्य बन, आपस्तमा प्रेमपूर्वक रह, हरेक व्यक्ति एकतामा रहने कुराको लागि यो कुरा भनिएको छ, होइन? हरेक व्यक्ति एकतामा। त्यसैले हामीले योभन्दा अगाडि एटिच्युडको बारेमा, एटिच्युड भनेको चाहिँ मान्छेको मन धारणा, जब मान्छेले रङ एटिच्युड हुन्छ नि त्यसपछि रङ, त्यसपछि कन्फ्रन्टेसन हुन्छ, त्यसपछि गनगन हुन्छ, त्यसपछि क्रिटिसाइज हुन्छ, त्यसपछि शैतानले पुरै उसलाई दास बनाउँछ, ऊ त पापमा पुरुन्तै पर्छ। जतिसुकै महिउ बनोस्, जतिसुकै सेवा गरोस्, जतिसुकै ठुलो पद होस्, शैतानले कसरी फसाउँछ सानो सानो कुराले। आत्मिकी लडाइँमा अनावश्यक लडाइँ कहिल्यै नलड्ने, अनि त्यो यो पनि थियो हाम्रो प्रेसिडेन्टले के भन्नुहुन्थ्यो भने डोन्ट फाइट अननेसेसरी फाइट। अनि कहिलेकाहीँ के हुन्छ भने फाइट चाहिँ जित्ने तर विजेता चाहिँ हार्ने, यु विन द वार बट यु लुज द भिक्ट्री भन्थ्यो उसले। सो बिकज किनभनेदेखि लडाइँ जित्ने तर विजेता चाहिँ हार्ने, बुझ्नुहुन्छ? तपाईँहरू मेरो विजेता त प्रभुको महिमा हुनु पऱ्यो, उहाँको इच्छा हुनु पऱ्यो। धेरै पटक एउटा देशबाट अर्को देशको बिचमा लडाइँ हुन्छ अरे, तर उनीहरूले लडाइँ लड्दा 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 लडाइँ जित्छ तर आफ्नो विजेता चाहिँ हार्छ अरे क्या। प्रभुमा सबै सुम्पेर उहाँको अगुवाईमा हामीले सबै कुरा उहाँको इच्छा खोज्यो भने चाहिँ उहाँले पूर्ण रूपमा सहायता गर्नुहुन्छ। यो त प्रभुको वचनमा पटक पटक छ। अनावश्यक लडाइँ लड्दाखेरि चाहिँ एकअर्कामा विरोधाभास र लडाइँ हुन्छ, त्यसले गर्दाखेरि खास जित्नुपर्ने कुरामा होइन तर अनावश्यक कुरामा हामी छौँ। विन वार बट लुज द भिक्ट्री, त्यही कुरा फेरि मैले दोहोऱ्याएँ। परिवारमा आत्मिकी लडाइँमा हामी आत्मिकी हतियार धारण गर्ने एपिसी, यहाँनिर यो आत्मिकी हतियार चाहिँ के हो त एपिसी 4:2 नम्रता र कोमल हृदय र धीरज र प्रेम, यो चारवटा कुरा हामीले अस्ति नै तपाईँलाई भनेको थियो आत्मिकी हतियार, यो हरेक व्यक्तिमा हुनुपर्छ, जसले गर्दा अर्को व्यक्तिले तपाईँलाई गल्ती नै गरेर आए पनि तपाईँले नम्रता र कोमल हृदय, धीरजी र प्रेम देखाउनु भयो भने त्यो निप्छ। यो कुरो चाहिँ ए उसले चाहिँ त्यसो भन्यो भनेर भन्ने कुरा होइन। तपाईँ र म त ख्रिस्टको चरित्र छ जुन चाहिँ यही कुरा तपाईँ र मैले देख्दछौँ। अनि त्यो कुरो हुनु चाहिँ कसरी भनेदेखि यहाँनिर चाहिँ दाग मतले नमातियो, त्यो विलासिता हो तर पवित्र आत्माले भरपूर्ण हो। जब मान्छे पवित्र आत्माले भरपूर्ण हुन्छ नि त्यो यो हतियार आउँछ उसको जीवनमा। यो एउटा कुरा चाहिँ पवित्र आत्माले भरिएको एउटा साइन हो, त्यो फल, पवित्र आत्माको फल। अर्को कुरा हामीले सिकेका थियौँ योभन्दा अगाडि कि पवित्र आत्माले भरपूर भनेका हृदयहरू परमेश्वरप्रति भजन गीत गाउने हुन्छ। यो भजन गीत गाउने कुरा महत्त्वपूर्ण रहेछ। अनि यो एफिसी 5:19-20 अस्तिको हप्ता पनि मैले तपाईँलाई भनेको हुँ यसको बारेमा, आपसमा भजन र स्तुति गान आत्मिकी गीतहरूद्वारा कुरा गर, प्रभुको निम्ति आफ्नो हृदयमा गाएर भजन गर। जो मान्छेमा यो परमेश्वरप्रति आराधनाको भजन छ नि उसको मुखबाट विनम्र मात्रै आउँछ, प्रेम मात्रै आउँछ, किनभने त्यहाँ त प्रभुको उपस्थिति हुन्छ। त्यहाँ त अर्को कुरा त आउँदै आउँदैन, त्यहाँ खराबी शब्द त आउँदै आउँदैन, गनगन पाप गर्ने कुरा आउँदै आउँदैन, किन परमेश्वरप्रति भजन र पाप त एउटै मुखले गाउन सक्दैन, याकुबले भन्छ नि, होइन? याकुबमा हामीले त्यो कुरा सिकिरहेछौँ। त्यस कारणले हरेक विश्वासीहरूको विजेताको निम्ति दुईटा हतियार, एउटा के हो परमेश्वरको भजन हाम्रो हृदयमा निरन्तर गाउने, दोस्रो कुरा चाहिँ परमेश्वरप्रति धन्यवादी हुने, हाम्रो प्रभु येशू ख्रीष्टको नाउँमा परमेश्वर पितालाई सबै कुराको निम्ति सधैँभरि धन्यवाद, यहाँनिर के छ सबै कुराको निम्ति धन्यवाद। अनि त्यो प्रचारकले के भन्नुहुन्थ्यो भने त्यो टिचरले त्यो बेलामा सबै कुरा भन्दाखेरि क्यान्सरको लागि अनि पापको लागि चाहिँ धन्यवादी हुनु पर्दैन, किनभने त्यो क्यान्सर चाहिँ परमेश्वरले दिया हुँदैन, मान्छेले गरेको पापको कारणले त्यो मान्छेमा आएको कुरा हो क्यान्सर, धन्यवादी हुनु पर्दैन। तर परमेश्वरले हाम्रो जीवनमा यति धेरै कुरा गर्नुभएको छ कि अनगिन्ती कुरा छ जो धन्यवादी हुने। त्यस कारणले एउटा कुरा परमेश्वरको आराधनाको भजन, अर्को कुरा परमेश्वरप्रति धन्यवादी। त तपाईँलाई कसैले पनि केही गरेको छ भने तपाईँको जीवनमा त्यो व्यक्तिप्रति पनि धन्यवादी हुने कुरा हो। अनि मैले देखेको छु, जो मान्छे धन्यवादी छैन नि त्यो मान्छे भित्र इमान्दार छैन। जो मान्छे इमान्दार छ नि एक ग्लास पानीको लागि पनि धन्यवादी हुन्छ। त्यो मान्छे को हो भनेर एक सेकेन्डमा थाहा पाइन्छ, उसको एटिच्युडबाट थाहा पाइन्छ। त्यस कारणले यो महत्त्वपूर्ण कुरा हो। त्यसैले सैतानले चाहिँ तपाईँ र मेरो हृदयमा त्यो भजन र त धन्यवादीलाई हटाउन चाहन्छ, हामीलाई गनगन गराउन चाहन्छ, हामीले मानिसप्रति आफ्नो घमण्ड र इगो भन्छ नेपालीमा, अनि लोभ अनि ईर्ष्या। लोभ कहाँबाट आउँछ? घमण्डबाट आउँछ। डाहा कहाँबाट आउँछ? घमण्डबाट आउँछ। तर यो लोभ डाहा चाहिँ यस्तो खालको रोग हो कि त्यो भाइरस जस्तो तपाईँको कन्ट्रोलमा पनि हुँदैन कचुली, तर तपाईँको कन्ट्रोलमा कतिखेर हुन्छ? जतिखेर परमेश्वरप्रति तपाईँ समर्पित हुनुहुन्छ त्यो आउन सक्दैन, शैतानले तपाईँको जीवनमा ल्याउँछ। त्यो डाहा र ईर्ष्या, मेरो र तेरो भन्ने, मेरो भन्दा अरूको कसैको राम्रो नहोस् भन्ने, यो सबै कुरा शैतानबाट आएको हो। तपाईँको जीवनमा जुन बेलामा तपाईँ एक नम्बरमा हुनुपर्छ, तपाईँको सबभन्दा ठुलो हुनुपर्छ, तपाईँको सबभन्दा राम्रो हुनुपर्छ, चाहे परिवार होस्, चाहे सम्पत्ति होस्, चाहे गाडी होस्, चाहे नाम होस्, शैतान यसो झट्ट हेर्दाखेरि अरूभन्दा राम्रो हुने कुरा राम्रै लाग्छ। तर द्याट्स वाट डेभल युज। घमण्ड गर्नु हुँदैन। जो मान्छे परमेश्वरमा छ त्यसको फल विनम्र हुन्छ। प्रियहरू हो, जाँच्नु पर्यो। बनावटी तपाईँले गरेको बहाना अरूले राम्रो भनोस् डजन्ट वर्क। एक दिन तपाईँ फेल खानुहुन्छ, त्यो खुसीको कुरा हो। फाइदा केमा हुन्छ? आज जे वचन हामी हेरिरहेछौँ नि, आफैलाई टोटल सरेन्डर गर्ने, पुरा पश्चाताप, पुरै परिवर्तन। प्रियहरू हो, स्वर्ग गइन्छ त्यसो गर्दा। परमेश्वरको छोराछोरी भइन्छ, परमेश्वरको मुकुट पाइन्छ। प्रियहरू हो, बनावटी कुराको बन्धनमा शैतानले राखिराख्छ। त्यस कारणले त्यो शैतानको कुरालाई ठाउँ दिइराख्नु हाम्रो हार हो, हामीलाई फाइदा हुँदैन। हामीमा एउटा रोग लागेको छ, त्यो रोग अपरेसन गर्न पा हुँदैन, एक दिन त्यसले मार्छ। अनि यसु प्रभुले भन्नुहुन्छ नि, त्यो शरीर मात्रै मार्ने कुरादेखि होइन कि शरीर र आत्मा दुइटै मार्नेदेखि डराउनुपर्छ। को? परमेश्वर। परमेश्वरदेखि डराउनुपर्छ। त्यसले गर्दा हामी पश्चाताप गर्न पुग्छौँ। धन्यवादी हुने एउटा दोस्रो हतियार, हृदयमा भजन, अर्को धन्यवादी हुने। त्यसैले शैतानले सासाना कुरा, विभिन्न किसिमका कुरा, कचोटि तपाईँहरू वरिपरि भएका तपाईँको परिवार, कहिलेकाहीँ त के हुन्छ, आफ्नै श्रीमती, आफ्नै श्रीमान, फिस 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 फिस, जसरी हावाले शैतानलाई, के अरे आदमलाई फिस 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 गरेर फल खान लगायो, अनि ऊ पनि पापमा पर्यो। देख्नुभयो? फिस फिस। होसियारी हुनुपर्छ। तपाईँ परमेश्वरलाई पहिलो स्थान दिनुहुन्छ कि हुन्न, यो सबभन्दा ठुलो कुरा हो। अनि परमेश्वरप्रति धन्यवादी हुने, हाम्रो शक्ति जो आत्माबाट आउनुपर्ने, परमेश्वरको पवित्र जीवनमा ख्रिस्टको चरित्र बन्नुपर्ने, यो सबै कुराको सम्भावना जब हामी समर्पित जीवन जिउँछौँ। परमेश्वरको भजन हृदयमा नहोस् भन्ने शैतानको चाहना, त्यसले त्यो हृदयबाट भजन लुट्नलाई प्रयास कम्प्लिटली गर्छ। अनि हामी यति छिटो फस्छौँ। तर तपाईँको चाहना, तपाईँको कोसिस हुनुपर्छ तपाईँको हृदयमा। शैतानले त्यो उसले सक्दैन, तर तपाईँले अनुमति दियो भने सक्छ। हामी निरन्तर होसियारी हुनुपर्छ। हाम्रो हृदयमा भजन गाउने कुरा निरन्तर रहनुपर्छ। शैतानलाई कहिले ठाउँ दिनुहुन्न। प्रभुका जनहरू प्रभुको भजन हृदयदेखि गाउन तल्लीन हुनुपर्छ। शैतानलाई अपसेट हुन्छ, शैतानलाई अपसेट हुन्छ। तपाईँलाई मैले निरन्तर भन्ने गर्छु नि, कुनै पनि व्यक्ति जसले परमेश्वरको सेवा गर्छ, भजन गीत वर्सिप लिड मण्डलीको पुलपिटको छेउमा बसेर गर्ने, प्रचार गर्ने, प्रियहरू हो, तपाईँ टोटल सरेन्डर हुनुहुन्न, तपाईँको जीवनमा पाप छ, एक दिन परमेश्वरको दण्ड तपाईँलाई आउँछ। यो बाइबलमा छ, यो क्लियर हो। त्यसैले हामीले कहिले पनि बहाना गर्नु हुँदैन प्रियहरू। बहाना गर्नु हनिनी र सफेरेको पालामा उत्तिखेर हुन्थ्यो, आज उत्तिखेर हुँदैन। तर जब यसु महिमामा आउनुहुन्छ त्यतिखेर हुन्छ। जब आवाज आएर सबै इलिमेन्ट भन्छ, यो पृथ्वी सबै पग्लेर जान्छ, प्रियहरू हो, परमेश्वरमा सुरक्षित नहुनेहरू त्यतिखेर आगोसँग पग्लिन्छ। प्रियहरू हो, आज तपाईँ सुरक्षित हुनुहोस्। एउटा किताबमा मैले मिसिनरीको बारेमा पढेको थिएँ, चाइनामा हडसन टेलरको पालामा, यो छौडाको कुरा। वास्तवमा यो डिमोन भन्छ, छौडा भन्छ, हृदयको गीत हटाउने, अनि वास्तवमा जब परमेश्वरको जनहरू परमेश्वरको भजन हृदयमा गाउँछ नि, शैतानलाई अपसेट हुन्छ। अनि त्यहाँ चाहिँ के हुन्थ्यो भने धेरै छाउन लागेको, भूत लागेको भन्छ नि हाम्रो यहाँतिर, विभिन्न आत्मा लागेको मान्छे आउँथ्यो अरे, अनि कुनै उपायबाट सिकेन भने पछि उनीहरूले तरिका सिकेछ। के तरिका भने त्यो छाउन लागेको मान्छे जति एउटा कोठामा राख्ने, अनि त्यसपछि प्रभुका जनहरू चाहिँ त्यहाँनिर परमेश्वरलाई महिमा गर्ने, भजन गाउने, दिनभरि पनि हुनसक्छ। हुँदा हुँदा त्यो आत्मा त्यो सहन नसकेर ती भूत लागेका मान्छेहरू छटपटाउन थाल्छन् र पछि गएर तिनीहरू बेहोस हुन्छन्, त्यो आत्माले छोडेर जान्छ। तर तपाईँलाई एउटा पोइन्ट म भन्छु, कतिजना मान्छेहरूको चाहिँ त्यस्तो आत्मा छ, उनीहरूलाई थाहा पनि छैन, किनभने त्यो भूत लागेको मान्छे जस्तो देखिँदैन नि, तर उनीहरू भित्र त ख्रिस्टको आत्मै हुनुहुन्न नि। उनीहरूले गरेका कामहरू चरित्रहरू सबै ख्रिस्टकै छैन नि, खालि मुखमा मात्रै बाहिर सतही बोक्रे भन्छ नि, नट गुड। ख्रिस्टलाई पछ्याउने साँचो चेला हामी बन्नुपर्छ प्रियहरू, अनि त्यो भजन परमेश्वरको हाम्रो हृदयबाट कहिल्यै नजाओस्। निरन्तर परमेश्वरको भजनमा हामी समर्पित हुनुपर्छ। अनि हामीले यहाँ बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भनेदेखि, ती भजन गाउनेहरू वास्तवमै पवित्र र चूर्ण हृदय भएका, परमेश्वरलाई प्रेम गर्ने, उहाँको इच्छा खोज्ने, उहाँको निम्ति आफ्नो जीवन आहुति दिएका व्यक्तिहरू थिए। उनीहरूमा कटुता, क्षमाशील नभएको, तितोपना बोकेका, घमण्डी र सोच भएका, डाही र लोभ भएका, सब कुराबाट उनीहरू चूर्ण भएका थिए। उनीहरूले सम्पूर्ण कुरा परमेश्वरलाई सुम्पेका थिए, सम्पूर्ण रूपले केवल ख्रिस्टमा समर्पित र ख्रिस्टलाई पछ्याउने संकल्प गरेका थिए। जब त्यस्ता मानिसहरू परमेश्वरको भजन गाउन थाल्छन् प्रियहरू, त्यहाँ परमेश्वरको शक्ति उपस्थित हुन्छ। के तपाईँ त्यस्ता मान्छे हुनुहुन्छ जहाँ तपाईँको भजन गाउँदै गर्दा परमेश्वरको शक्ति उपस्थित छ? कुनै पनि व्यक्तिको लागि हुनसक्छ, तर पहिला तपाईँ र म चूर्ण हुन तयार हुनु पर्यो। उनीहरूको जीवन, सोच, व्यवहारमा परमेश्वरको धार्मिकताको फल लटरम्म फलेको देखिन्छ। हामीले पटक पटक कुरा गरिरहेका छौँ, आत्माले भरिएको जीवन जुन कुरा गरिरहेका छौँ, एफिसी 5:18 यो खालको जीवन हो। त्यसैले प्रभुको वचन मत्तीमा येशु प्रभुले भन्नुभएको कुरा तपाईँलाई म पढेर सिद्धाउन चाहन्छु। मत्ती र यहाँ दुई तिनवटा पदहरू तपाईँलाई म पढ्न चाहन्छु। वास्तवमा यहाँ क्लियर भनेको छ, येशूलाई पछ्याउने व्यक्तिहरू, येशूकाहरू, उहाँलाई पहिरो प्रेम गर्नेहरू, तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्छ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो कुरुस उठाएर मेरो पछि लागोस्। मत्ती 16:24। अब लुकामा उहाँले यही कुरा कसरी भन्नुहुन्छ, तब उहाँले सबैलाई 16:23 भन्नुभयो, कोही म पछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस् र दिनौ आफ्नो कुरुस बोकेर मेरो पछि लागोस्। अनि यहाँ मत्ती 7, अनि वास्तवमा योभन्दा अगाडिको पदहरू तपाईँले हेर्नुभयो भने, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा पुग्ने छैन, तर त्यो जसले पिताको इच्छा गर्छ, ती कुराहरू छन्। त्यो प्रभु प्रभु भन्ने कुरा चाहिँ हामीले कहिलेकाहीँ उहाँको काम गरेको कारणले हामी सोच्छौँ कि म त ठिकै छु, त्यो काम लाग्दैन। यहाँनिर के भन्नुहुन्छ भने नि, दिनहुँ भन्ने शब्द छ यहाँ, आफूलाई इन्कार गर्ने, दिनहुँ उहाँको क्रुस बोक्ने। यो प्रभुलाई पछ्याउने समर्पणता भनेको चाहिँ एकचोटि गरेर पुग्दैन, 42 वर्ष अगाडि मैले गरेँ पुग्दैन, दिन अनि क्रुसमा बोकेर उहाँको पछि लाग्ने। क्रुस बोकेर भनेको चाहिँ आफ्नो पापपूर्ण स्वभावको लागि सम्पूर्ण क्रुसमा टाँगेर, गलाती 2:20 पाउलले भनेको जस्तो। अनि यहाँनिर तिनीहरूको फलबाट तिनीहरू चिनिने छन्। यहाँनिर के छ, मत्ती 7:16, तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ, काँडाबाटको बोटबाट अङ्गुर अथवा सिउँडीबाट अन्जिर टिपिन्छ र। त्यस कारण तपाईँ र मेरो फल के छ, भित्रदेखि बाहिरसम्म होइन। यहाँनिर मैले मत्ती 7:21 यहाँ लेखेको छु, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्, स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। अनि यहाँनिर 22 छ, त्यो दिन धेरैले मलाई भन्नेछन्, प्रभु के हामीले तपाईँको नाउँमा अगमबाणी बोलेनौँ, तपाईँको नाउँमा भूतहरू धपाएनौँ र तपाईँको नाउँमा अनेक शक्तिशाली काम गरेनौ र अनि म तिनीहरूलाई सफासँग भनेछु, मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन, ए अधर्म काम गर्ने हो, मबाट दूर हो। वास्तवमा प्रष्ट यहाँनिर छ, यो भनेको चाहिँ यहाँनिर तपाईँको नाउँमा धेरै काम गऱ्यौ, धेरै काम गर्नेहरू छन्, पास्टरको सेवा यति वर्ष गरेँ हुनसक्छ, तर उहाँले तपाईँले खासमा हृदयदेखि नै परमेश्वरलाई प्रेम गर्नुहुन्न, उहाँको इच्छा गर्नुहुन्न भने तपाईँ यही क्याटेगोरीमा पर्न सक्छ, म तँलाई चिन्दिनँ। प्रियहरू, हामीले आफैलाई ठिक गर्नुपर्छ। यहाँ मैले भन्दै गर्दा कसैले नराम्रो सोच्नु परेन, बट मेक स्योर यु फलो हिम, उहाँलाई पछ्याउने कुरामा निश्चित हुनुहोस्। यही कुरा जसरी कलसीमा हामीले के अरे एफिसीमा हामीले पढ्दै थियौँ, हामी 18 तलतिर अर्को हप्ता सायद हेर्नेछौँ विवाहको बारेमा, पति पत्नी अनि त्यसपछि अरू कुराहरू त्यहाँ छ नानीहरूको बारेमा। यहाँनिर कलसीमा त्यो एफिसीको जस जस्तै कुरा, अनि यो कुरा सबै भनिसकेपछि कलसी 3 पनि फेरि त्यहाँ पति र पत्नीको बारेमा पनि भनिएको छ, यो परिवारको लागि दिएको शिक्षामा एकदमै प्रष्ट छ। यसकारण कलसी 3:12 परमेश्वरका चुनेकाहरू पवित्र प्रिय भएर तिमीहरूले करुणा दया दीनता नम्रता धैर्य धारण गर। के भन्न खोजेको यो? परमेश्वरबाट चिनिएकाहरू, चुनिएकाहरू पवित्र प्रिय करुणा दया दीनता नम्रता र धैर्य धारण गर्ने, यी सबै कुरा पवित्र आत्माका फल हुन्। येशूको चरित्र स्वभावमा बन्नु भनेको पवित्र आत्माको फलबाट लटरम्म हुनु। 13 एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर, जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। 14 यी सबैभन्दा बढी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँच्छ। अब यहाँनिर प्रेम धारण गर भनेर छ, यो प्रेमको मतलब के हो? तपाईँ र मैले ल सबै कुराभन्दा बढी प्रेम धारण गऱ्यौँले त्यसले तपाईँ र मलाई कस्तो खालको जीवन जिउनलाई उत्प्रेरणा गर्छ, यो बुझ्न जरुरी छ। प्रियहरू, प्रेम धारण गरेको व्यक्तिहरूको चाहिँ सबै मानिसहरूप्रति कस्तो खालको व्यवहार हुन्छ, यो महत्त्वपूर्ण। 3:15 ख्रिस्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस्, साँच्चै तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाएका थियो, तिमीहरू धन्यवादी हो। यहाँ फेरि धन्यवादी हुने कुरा तपाईँले यहाँ देख्नुहुन्छ, अघि हामीले धन्यवादी हुने कुरा हेरेका थियौँ एफिसी 5:20 होइन, यहाँ फेरि धन्यवादी कुरा आयो, होइन, शरीरमा बोलाएका छौँ, एउटै शरीरमा बोलाएका छौँ, परमेश्वरको ख्रिस्टको शान्तिले हाम्रो हृदयमा राज्य गरोस्। अनि यहाँनिर 16:3 के लेखेको छ? ख्रिस्टको वचन तिमीहरूमा प्रशस्तसँग बास गरोस्, बुद्धिमान साथ एउटाले अर्कालाई सिकाएर अर्थी देऊ, परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन स्तुति र आत्मिक गान गाओ। अघि एफिसी तपाईँले त्यो हतियारको बारेमा कुरा गर्दै गर्दाखेरि आत्मिकी लडाइँमा भजन गाउने, यहाँनिर के छ? भजन गाउने कुराको लागि चाहिँ पहिलो कुरा चाहिँ परमेश्वरको वचन हामीमा प्रशस्त हुनु पर्यो, जसले हामीलाई बुद्धिमानी साथ एउटाले अर्कालाई सिकाउन र अर्थी दिन सिकाउँछ, परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन स्तुति र आत्मिकी गान गाउने ठाउँमा पुर्याउँछ। अनि यहाँ 17 कुरा वा काममा जे जे गर्छौस् सबै कुरा उहाँद्वारा र परमेश्वरलाई, परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाउँमा गर। अब यहाँ धन्यवादी कुरा, अघि भजन गाउने कुरा, वचनमा प्रशस्त गरिने कुरा, यहाँ धन्यवादी हुने कुरा एफिसीमा पनि के अरे कलसीमा पनि उनले भनेका छन्। अनि तपाईँले कलसीमा हेर्नुभयो भने त्यसपछि पति र पत्नीलाई दिएको शिक्षा छ, त्यस कारण परिवारमा अथवा मण्डलीमा यो शिक्षाहरू जरुरी छन् जसले गर्दा हामी एकतामा आउन सक्छौँ। कलसी 3:23-25 अन्तमा पढ्न चाहन्छु, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै, किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, यसमा पक्षपात हुने छैन। भनाइको मतलब मिस्टेक गर्नेले दण्ड पाउँछ, यहाँनिर छ, एक दिन पाउँछ, न्याय हुन्छ, हिसाब बुझाउनु पर्छ, तर हामीले जे गर्छौँ मान्छेलाई खुसी बनाउने मान्छेलाई गरे जस्तो होइन। तपाईँ र मैले कसैले केही नभनिरहँदा पनि जे गरे पनि हुन्छ जस्तो देखे पनि एक दिन हामीले हिसाब बुझाउनु पर्ने हुनाले परमेश्वरको लागि हामीले यी सबै कुरा गर्नुपर्छ। अनि वास्तवमा त्यो गर्ने अवस्थाको कुरा भनेको यहाँ पनि फेरि के छ, अघि हामीले हेरेको जस्तै ख्रिस्टलाई राजा मान्ने यहाँनिर के छ, कलसी 3:1-3 पहिला आयो, यसकारण यदि तिमीहरू ख्रिस्टसँग जी उठाएका छौ भने माथिका कुराहरूको खोजी गर जहाँ ख्रिस्ट हुनुहुन्छ। हामी ख्रिस्टसँगै जी उठाइएको भनेको चाहिँ पाप र अधर्ममा मरिएको, एफएसी 2:1-2 पदमा अब हामीलाई ख्रिस्टले सजीव पाउनु भयो, बनाउनु भयो, त्यहीँ छ। त्यस कारण हामी ख्रिस्टसँग जी उठाइएका छौँ भनेदेखि चाहिँ हामीले माथिको भनेको चाहिँ परमेश्वरीय स्वर्गीय दृष्टिकोण खोज्नु पर्यो, उहाँको कुरा खोज्नु, जहाँ ख्रिस्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नु भएको छ। माथिका कुरामा मन लगाओ, पृथ्वीमा भएका कुराहरूमा होइन। पृथ्वीमा भएका कुराहरू भनेको के, जति पनि स्वार्थी काम छन् जसले हामीलाई रिस, क्रोध, ईर्ष्या, तितो, कटुता सबै ल्याउँछन्, डाह, घमण्ड, यो सबै पृथ्वीका कुराले हो। किनभने तिमीहरू मरेका छौ, यसको लागि त मरेका छौ नि, किनभने हामीले क्रुस बोक्नु पर्यो नि। तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको छ। त्यस कारणले यो एकदमै महत्त्वपूर्ण कुरा हो, हामीले परमेश्वरमा यो कुरालाई प्रष्टसँग हाम्रो जीवनमा लागू गर्नु पर्यो। आत्मिकी लडाइँमा विजयी हुने कुरा चाहिँ आत्मिकी रूपमा हामी परमेश्वरको छोराछोरीको रूपमा सिपाही हुनु पर्यो, परमेश्वरमा समर्पित हुनु पर्यो, अनि मात्रै हामी आत्मिकी लडाइँमा लड्न सक्छौँ। परमेश्वरले हामीलाई समझ दिनु भएको होस् ताकि हामी असल श्रीमान, असल श्रीमती, असल छोरा, असल छोरी, असल दाई, असल भाइ, असल बहिनी, असल दिदी हुन सक्छौँ। साँच्ची नै हाम्रो पिता परमेश्वरको छोराछोरी स्वर्गीय नागरिक तपाईँहरू मेरो व्यवहारमा यो सबै फलहरू देखिन्छन्। अनि तपाईँ पास्टर अगुवाको हिसाबले तपाईँको मण्डलीका हरेक व्यक्तिलाई यो आज जुन कुराहरू हामीले सिकेका छौँ प्रष्ट बुझ्न जरुरी छ ताकि हामी परमेश्वरको इच्छा गरेर जिउन सकौँ।